आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Happy birthday to Jesus, happy birthday to Jesus, happy birthday. Happy birthday to Jesus, happy birthday to Jesus, happy birthday to Jesus, happy birthday. Happy birthday to Jesus, happy birthday to Jesus,
happy birthday to Jesus, happy birthday to Jesus,
happy birthday to Jesus.
प्रिय श्रोता, आज पनि यहाँ सबैलाई हार्दिक स्वागत छ यो बाइबल अध्ययन कार्यक्रममा। आज हामी बाइबल अध्ययन भजन संग्रह 101 देखि 106 अध्यायसम्मबाट अध्ययन गर्नेछौ। त सबभन्दा पहिले हामी भजन संग्रह 101 देख्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ राजाको निम्ति गीत, जो धार्मिकता निशापमा शासन गर्नुहुन्छ। यो दाउदको भजन हो। यसले 6 भजनहरूको
अर्थात 101-106 सानो समूहलाई आरम्भ गर्छ, जुनले राजाको निम्ति स्तुतिको बताउँदछ। भजन किताबमा विषयको के हो अन्दाज गर्नुहोस् त मित्र। फेरि यो उहाँको बारेमा अर्थात प्रभु येशु ख्रिष्टको विषयमा हो। उहाँ धार्मिकताको र शान्तिको राजा हुनुहुन्छ र उहाँ यो पृथ्वीमा शासन गर्न गइरहनु भएको छ। यो भजन दाउदको शासनमा कति पनि फिट खाँदैन, मेल खाँदैन। त्यसकारण यो निश्चय नै अगमबाडिक भजन हुनै पर्छ। यसले भविष्यमा त्यो मानिसतिर हेर्दछ जसको बारेमा परमेश्वरले दाउदलाई भन्नुभएको थियो, त्यो मानिस जो दाउदको लाइनबाट वंशबाट आइरहेको थियो। अनि त्यो सुलेमान वा अरू दाउदका वंशका राजाहरू होइनन्, तर बेतलेममा जन्मनु भएको प्रभु येशु हुनुहुन्थ्यो, किनभने उहाँ पनि दाउदको वंशको हुनुहुन्थ्यो। प्रभु येशु नै त्यो मानिस हुनुहुन्छ जसको बारेमा भजनकार गीत गाइरहेका छन्। 101 एक पदमा भनिएको छ, म तपाईँको प्रेम र न्यायको गीत गाउनेछु, हे परमप्रभु म तपाईँको प्रशंसा गाउनेछु। यो भजन पनि अरू भजन जस्तै परमेश्वरको निम्ति स्तुति प्रशंसा गाउँदै शुरू हुन्छ। अहिले कृपा र निशाप सँगसँगै जाँदैन, मानिसको निम्ति यसको एकै साथमा सन्तुलनमा राख्न कठिन छ, तर परमेश्वरले त्यो गर्न सक्नुहुन्छ। अनि हामी कृपा र निशापको गीत गाउन सक्छौ, किनभने यो हो, हे परमप्रभु म तपाईँकै निम्ति गाउनेछु। अनि उहाँ धार्मिकताको परमेश्वर हुनुहुन्छ र उहाँ शान्तिको राजा पनि हुनुहुन्छ। ओ, यहाँ कति अद्भुत जनको पेश गरिएको छ। दुई पदमा लेखिएको छ, म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु, तपाईँ म कहाँ कहिले आउनुहुने, म आफ्नो घरभित्र शुद्ध आचरणको जीवन बिताउनेछु। मलाई याद छैन कि दाउद कहिले यसरी हिँडे। यहाँ उल्लेखित व्यक्ति चाहिँ उद्धारकर्ता हो, पिताको एकलौते पुत्र, राजा मानिसको पुत्रको रूपमा बोल्दछन्। यो कुराको ध्यान दिनुहोस् कि उहाँ पृथ्वीमा मानिसको पुत्र हुनुहुन्थ्यो। उद्धारकर्ताको रूपमा उहाँको कार्यमा उहाँ पिताको एकलौते पुत्र हुनुहुन्थ्यो, तर उहाँले परमेश्वरको इच्छाको अधीनतामा आफ्नो स्थान लिनुभयो। उहाँ पृथ्वीमा हुनुहुँदा अति नै नीच स्थान लिनुभयो, तर उहाँले यो स्वैच्छिक रूपमा लिनुभयो। हामी उच्च स्थानको प्राप्त गर्न कोशिश गर्छौं, उहाँले नीच स्थान लिनुभयो, कारण चाहिँ उहाँले हामीलाई उच्च स्थानमा ल्याउन सकुन्। उहाँको अवतार भन्दा पहिले ख्रिस्टले भन्नुभयो हिब्रू 10:7 पदमा, तब मैले भने हेर्नुहोस् हे परमेश्वर तपाईँकै इच्छा पूरा गर्नलाई म आएको छु। पुस्तकको मुठामा मेरो विषयमा लेखिएको छ। जब हाम्रा प्रभु पृथ्वीमा हुनुहुन्थ्यो उहाँले भन्नुभयो उहाँको काम पिताको इच्छा पूरा गर्नलाई थियो जसले उहाँलाई पठाउनुभयो, र उहाँले पूर्ण रूपमा आफ्नो पिताको इच्छाको पूरा गर्नुभयो। उहाँले धैर्यपूर्वक मेरो समय भरिने घड़ीको प्रतीक्षा गर्नुभयो जब उहाँले तपाईँको र मेरो उद्धारको पूरा गर्नुभयो। आज उहाँ परमेश्वरको दाहिने हातमा विराजमान हुनुहुन्छ र आज पनि आफ्नो पिताको इच्छा गरिरहनु भएको छ। उहाँ त्यो समय घड़ीको प्रतीक्षा गरिरहनु भएको छ जब पिताले उहाँलाई संसारमा फेरि पठाउनुहुनेछ, किनभने पिताले भन्नुभएको छ भजन संग्रह 110:1 पदमा, तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पौदान तुल्याउँदिन। हामीलाई भनिएको छ 1 कुरन्थी 15:28 पदमा, जब सबै कुरा उहाँको अधीनमा भएका हुन्छन् तब परमेश्वर सबैमा सर्वश्रेष्ठ हुनलाई सबै कुरा उहाँको अधीनमा ल्याउनु हुनलाई सबै कुरा उहाँको अधीनमा ल्याउनु हुने पुत्र पनि उहाँको अधीनमा हुनुहुनेछ। यो पदले बाइबल शिक्षकहरूको बीचमा ठूलो वाद विवादको सृजना गर्यो। यसको वास्तविक अर्थ के हो? यसको अर्थ हो यो पृथ्वीमा उहाँको शासनपछि पिताको अधीनमा छन्। त्रिएकको सदस्य परमेश्वरमा आफ्नो स्थान लिन जानुहुनेछ, तर जब उहाँ यो पृथ्वीमा हुनुहुन्छ यो उहाँको बारेमा भनिएको छ हिब्रू 2:12 पदमा, मेरा भाइहरूलाई तपाईँको नाउँ म बयान गर्नेछु, सभाको बीचमा म तपाईसँग तपाईँको प्रशंसा गाउनेछु। अहिले ख्रिस्ट कसरी शासन गर्न गइरहनु भएको छ त्यसमा ध्यान दिनुहोस्। अनि दाउदले कहिले यसरी शासन गरेनन्, 4-8 पदमा भनिएको छ, कुटिल मती भएका मानिसहरूबाट म टाढा रहनेछु, कुनै खराबी कामसित म केही सम्बन्ध राख्ने छैन, जसले आफ्नो छिमेकीको निन्दा गुप्तमा गर्दछ त्यसलाई म नाश गर्नेछु, अभिमानी दृष्टि भएका र घमण्डी हृदय भएकालाई म सहने छैन, मेरा कृपा दृष्टि देशका विश्वासयोग्य जनहरूमाथि रहनेछ ताकि तिनीहरू मसित बास गरून् र त्यो जो निर्दोष मार्गमा हिँड्छ त्यसले मेरो सेवा गर्नेछ, छल कपट गर्ने मानिस मेरो घरमा बस्न पाउने छैन, झुट बोल्ने मानिस मेरो नजरको सामुने रहन पाउने छैन, देशका सबै दुष्ट जनहरूलाई प्रतिबिहान म नष्ट पार्नेछु। परमप्रभुको शहरबाट दुष्ट काम गर्नेहरू सबैलाई म नष्ट पार्नेछु। यो यहाँ पृथ्वीमा ख्रिष्टको शासनको तस्विर हो मित्र। हजार वर्षीय राज्य अवधिमा तपाईँले आफ्ना मुद्दालाई सर्वोच्च अदालतमा लानु पर्ने छैन। साधारण कारण यो कि ख्रिष्ट सर्वोच्च अदालतमा हुनुहुन्छ। उहाँ मात्र एक हुनुहुन्छ जसले निसाब गर्नुहुनेछ। पिताले सारा निसाबको काम आफ्ना पुत्रलाई दिनुभएको छ र उहाँले हरेकलाई प्रत्येक बिहान निसाब गर्नुहुनेछ। जब उहाँले पृथ्वीमा शासन गर्नुहुनेछ, उहाँ तानाशाह हुन गइरहनु भएको छ र हरेकले उहाँको इच्छाको गर्नेछन्। त्यसपछि तिनीहरूले राजाको निम्ति नयाँ गीत गाउनेछन् जसले धार्मिकता र निसाबमा शासन गर्नुहुनेछ। अनि त्यसपछि हामी 102 अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दुःख र कष्टको प्रार्थना। यो पनि मसीह सम्बन्धको भजन हो जुनले गेतसमुनुमा प्रभु येशूको तस्विर दिन्छ। त्यो भजनको लेखकको उल्लेख भएको छैन, जबकि यस भजनको लेखकको बारेमा विभिन्न अनुमान गरिएकोले म पनि यसको लेखकको अनुमान गर्दछु। त्यो हो दाऊद। यो भजनको शीर्षक छ दुःख पाएको मानिसले गरेको प्रार्थना। यो भजनले गेतसमुनिको बगैँचामा हाम्रो प्रभुको तिरस्कार र दुःख कष्टको तस्विर दिन्छ। यसरी हामी चाँडै नै पत्ता लगाउनेछौ कि पवित्र आत्माले नयाँ नियममा मसीह सम्बन्धको भजनको रूपमा यसलाई चिन्हित गर्नेछ। आउनुहोस् भजन संग्रह 102 को एक हेर्दै अगाडि बढ़ौं। हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, सहायताको लागि मेरो प्रार्थना तपाईँको समीप पुगोस्। डाक्टर गेबेलियन्सको अनुवाद हो। यहोवा, मेरो प्रार्थना सुन्नुहोस् र मेरो पुकार तपाई कहाँ पुगोस्। यहाँ त्यो मामला छ जहाँ यहोवासँग प्रार्थना गर्नुहुन्छ। उहाँ दिनतामा आउनुभयो, तैपनि उहाँ शरीरमा प्रकट हुनुभएको यहोवा हुनुहुन्थ्यो। अहिले हामी देख्छौ धर्मी र पवित्र परमेश्वरको क्रोध उहाँमाथि खस्दछ, किनभने उहाँले तपाई र मेरो पापहरू बोक्नुभयो। 8 पदमा लेखिएको छ, मेरो शत्रुहरूले दिनभरि मेरो ठट्टा उडाउँछन्, मलाई दिल्लगीमा उडाउनेहरूले मेरो नाउँ शरापको रूपमा प्रयोग गर्दछन्। यसले गम्भीर खिन्नताको गहिराईको व्यक्त गर्दछ उहाँको। अनि 10 पदमा लेखिएको छ, किनकि तपाईँको क्रोधले गर्दा तपाईँले मलाई माथि उचालेर एकापट्टि फालिदिनु भएको छ। यहाँ उल्लेखित शब्दहरू रिस र क्रोध हिब्रू भाषामा अति नै कठोर शब्दमा प्रयोग गर्न सक्नुहुन्छ। प्रभुले यसको सहनुभयो। अनि 12 र 13 पदमा भनिएको छ, तर तपाई हे परमप्रभु सदाको निम्ति सिंहासनमा विराजमान हुनुहुन्छ, तपाईँको कीर्ति पुस्ता पुस्तासम्म रहन्छ, तपाई उठ्नुहुनेछ र सियोनमाथि दया दृष्टि दर्शाउनुहुनेछ, किनभने सियोनमाथि निगाह गर्ने समय अहिले नै हो, तोकेको समय आइपुगेको छ। अहिले सियोनलाई कृपा गर्नुहुनेछ, उहाँले सियोनलाई कृपा गर्नुहुनेछ। देख्नुभयो, उहाँ इसरायल राष्ट्रको लागि पनि मर्नुभयो। मित्र, उहाँ फेरि सियोनको निर्माण गर्न गइरहनु भएको छ जब उहाँ आफ्नो महिमामा फेरि प्रकट हुनुहुनेछ, जुन उहाँको दोस्रो आगमनमा हुनेछ। अनि 16 पदमा भनिएको छ, किनभने परमप्रभुले सियोनको पुननिर्माण गर्नुहुनेछ अनि आफ्नो महिमामा उहाँ प्रकट हुनुहुनेछ। हाम्रा प्रभुले जान्नुहुन्थ्यो कि उहाँको बलिदानिक मृत्युद्वारा अन्तिममा सियोन पनि उद्धार गरिनेछ। त्यसपछि 25 27 पदमा लेखिएको छ, आदिकालमा तपाईँले पृथ्वीको जग बसाल्नुभयो, स्वर्गीय र तपाईँकै बाहुलीको कीर्ति हो र स्वर्गीय तपाईँकै बाहुलीको कीर्ति हो। तिनीहरू नष्ट हुनेछन् तर तपाईँ रहनुहुन्छ, तिनीहरू सबै वस्त्र झैं थोत्र भइजानेछन्, लुगा फेरे झैं तपाईँले तिनीहरूलाई फेर्नुहुनेछ र ती फालिनेछन्। तर तपाईँ त एकनाशकै हुनुहुन्छ र तपाईँका वर्षहरूको अन्त्य नै हुँदैन। श्रोता, पवित्र आत्माले यो अनुच्छेदको हिब्रू 1:10-12 पदमा उद्धृत गर्नुभएको छ र हामी भजन संग्रह 102 मसीह सम्बन्धको भजन हो भन्ने कुरा थाहा पाउने थिएनौ यदि पवित्र आत्माले यसको हिब्रूको पहिलो अध्यायमा यो खण्डको अर्थ प्रकट नगर्नु भएको भए। भजन संग्रह 102 प्रभु येशु ख्रीष्टसँग लागू गर्छ, उहाँलाई औल्याउँदछ। यो उहाँको कष्ट र शोकको प्रार्थना हो। अनि यो गेतसमुनिमा राजा आफ्नो शोकमा र दिनतामा आफ्नो उच्च उठाइनुभन्दा पहिलेको प्रार्थना हो, जुनको हिब्रू 5:7 पदमा प्रकाशित गरिएको छ। आफ्नो शरीरका दिनमा जसले बेसरी कराई कराई आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नेसँग प्रार्थना र अन्तर्विन्ती गर्नुभयो र उहाँको भक्तिको भयले गर्दा उहाँको सुनै भयो। मित्र, उहाँले हाम्रो निम्ति कष्ट भोग्नु भएकोले गर्दा उहाँ हामीसँग सहानुभूति राख्न सक्नुहुन्छ। भजन संग्रह 102 गेतस मुनिको भजनको रूपमा सोच्न मन पराउँछु। त्यसपछि 103 तिर हामी प्रवेश गरौ। यो परमेश्वरको विनय कृपाको लागि स्तुतिको महान भजन हो। इतिहासले बताउँछ कि जब गस्ट्रस अडोल्फसले लेप्जिगमा आफ्नो विजयपछि औसबर्गमा प्रवेश गर्दा उसले यो भजन पढे। यसले नयाँ दिनतिर हेर्दछ। वास्तवमा यसले हजार वर्षीय राज्य युग भन्दा पनि पर अनन्त कालतिर हेर्दछ, जहाँ यो आफ्नो भरपूर परिपूर्णताको पत्ता लगाउनेछ। भूतकालमा इसरायलको राष्ट्रको भजनमा फर्केथे, आज ईश्वरीय भक्त इसरायलीहरू यो भजनमा फर्कन्छन् र भविष्यमा पनि ऊ यो भजनमा फर्कनेछ। व्यक्ति विशेष विश्वासीहरू आज साहस र बलको वास्तविक स्रोतको यहाँ पाउँदछन्। यो धन्यवादको भजन हो। मैले यो भजनलाई यसरी विभाजन गरेको छु। पहिलो, वर्तमानको लागि निर्देशन। दोस्रो, यहोवाको सम्बन्धमा घोषणा। तेस्रो, मानिसको सम्बन्धमा घोषणा। र चौथो, भविष्यको लागि घोषणा। त सबभन्दा पहिले हामी देख्नेछौ वर्तमानको लागि निर्देशन। यो भजन 103 वर्तमानको लागि निर्देशन अर्थात उपदेशसँग शुरू हुन्छ। अनि यो कुराको ध्यान दिनुहोस् कि यो कति धेरै व्यक्तिगत छ। भजन संग्रह 103 एक र दुई पदमा लेखिएको छ, हे मेरो प्राण परमप्रभुको प्रशंसा गर, हे मेरो सारा अन्तस्करण उहाँको पवित्र नाउँको स्तुति गर। हे मेरो प्राण परमप्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्सी। मित्र, यी पहिला दुई पदहरूमा हामीलाई परमप्रभुलाई धन्य भन्न भनिएको छ। यसले हाम्रा हृदयहरूमा केही कुराको प्रकट गर्दछ। उहाँका सबै उपकारहरूलाई नभुलौं। मित्र, उहाँ हामी प्रति भला हुनुभएको छ। सायद तपाईँले आफ्नो जीवनमा एकपल्ट निहालेर हेर्नुभए यसको थाहा पाउनुहुनेछ। धेरैपल्ट हामी उहाँको भलाइपनलाई भूल्छौं, हामी उहाँलाई भूल्छौं, तर हामीले यसो गर्नु हुँदैन। त्यसपछि हामी देख्छौ यहोवाको सम्बन्धमा घोषणा। तीन पदमा लेखिएको छ, जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ र तेरा सबै रोगहरू निको पार्नुहुन्छ। म एउटा यस्तो विचार मान्ने व्यक्ति हुँ कि यो पदले राज्य युगतिर हेर्दछ, अनि सम्भव तपाईँ मसँग यसको बारेमा असहमति हुनुहोला। ठिकै छ, म स्पष्ट रूपमा भन्न चाहन्छु कि यसले शारीरिक साथै आत्मिक रोगहरूको संकेत गर्दछ। परमेश्वरले यसको स्पष्ट पार्नु भएको छ कि उहाँ राज्य युग अवधिमा के गर्न गइरहनु भएको छ भन्ने कुरा। यसैया 33 अध्यायको 24 पदले भन्छ, त्यहाँका बासिन्दाहरूले यसो भन्दै भने छैनन्, म बिरामी परे, त्यहाँ बस्ने मानिसहरूका अधर्म क्षमा गरिनेछन्। मित्र, बिमार रोग पापको परिणाम हो। चंगाईले स्थान लिनुभन्दा पहिले पापको प्रश्नको निश्चय नै ठिकठाक गर्नुपर्दछ। ख्रिष्ट हाम्रो अधर्महरूको निम्ति मर्नुभयो र उहाँ हाम्रो धार्मिकताको निम्ति पुनः ब्युति उठ्नुभयो। हामी ख्रिष्टमा विश्वासद्वारा धर्मी नठरिएसम्म हामी क्षमा गरिन सकिन्नौ। पहिलो पत्रुस 2:24 पदमा भनिएको छ, जुन यसैया 53 अध्यायको 5 पदबाटको उद्धृत हो। यसले भन्छ, हामी पापको लेखी मरेर धार्मिकताको लेखी बाँचौ भनी उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठमाथि बोक्नुभयो, उहाँकै चोटहरूमा तिमीहरू निको भयो। केबाट निको, केबाट चंगै? तपाईँको पापबाट। त्यो चाहिँ महत्वपूर्ण हो। अनि 4 पदमा लेखिएको छ, जसले तेरा जीवनलाई मृत लोकबाट मुक्त गर्नुहुन्छ र तँलाई करूणा र कृपाको मुकुट लगाइदिनुहुन्छ। हामीले यो तथ्यको थाहा पाउनुपर्छ कि परमेश्वरको चुनिएका सेवकहरू बिरामी भएका छन् र यो जीवनमा कहिले पनि चंगाई भएका छैन। अनि प्रेरित पाउल एकजना थिए, उसको शरीरमा काँडा थियो, त्यो उसको आँखाको समस्या हुन सक्छ। मित्र, धेरै प्रभुका मानिसहरूले चंगाई पाएनन्। परमेश्वरबाट चंगाई पाउने काम अद्भुत हो, तर त्यो नै सधैँ परमेश्वरको योजना हुँदैन। अनि 5 पदमा भन्छन्, जसले तेरा इच्छाहरू उक्तम कुराले तृप्त गर्नुहुन्छ ताकि तेरो जवानी चिलको जस्तै फेरि नयाँ होस्। मित्र, यो त्यो हजार वर्षीय राज्य युगमा स्थान लिनेछ। एक दिन भविष्यमा मेरो शरीरले नयाँ शरीर धारण गर्नेछ। अनि 6-7 पदमा भनिएको छ, थिचो मिचोमा परेकाहरू सबैको निम्ति परमप्रभुले धार्मिकता र न्यायको काम गर्नुहुन्छ। उहाँले मोसालाई आफ्ना मार्ग र इसरायलीहरूलाई आफ्ना काम प्रकट गर्नुभयो। परमेश्वरले आफ्ना मार्गहरू मोसालाई अवगत गराउनुभयो, तर सबै इसरायलीहरूले आश्चर्य कर्महरू देखे। तिनीहरूसँग त्यति समझ ज्ञान थिएन। त्यहाँ धेरै मानिसहरू तिनीहरू जस्तै छन् जसले निश्चित खास सत्यताको थाहा पाउँछन्, तर तिनीहरू परमेश्वरको मार्गमा प्रवेश गर्न सक्दैनन्, मतलब थाहा पाउन सक्दैनन्। 8 पदमा भनिएको छ, परमप्रभु ठिटालु र अनुग्रही, क्रोध गर्नमा ढिला र अति करुणामय हुनुहुन्छ। आज हामीलाई सबभन्दा धेरै परमेश्वरको कृपाको आवश्यक छ। त्यसपछि हामी देख्नेछौ मानिसको सम्बन्धमा घोषणा। पद 9-10 पदमा लेखिएको छ, उहाँले सधैँ दोष लगाइरहनुहुन्न, उहाँले सधैँभरि क्रोध पनि लिइराख्नुहुन्न, उहाँले हामीसँग हाम्रा पाप अनुसारको व्यवहार गर्नुहुन्न अनि हाम्रो अधर्म अनुसार हामीलाई दण्ड दिनुहुन्न। मित्र, यदि परमेश्वरले हामीसँग हाम्रा पापहरू अनुसार र हाम्रा अधर्महरू अनुसार व्यवहार गर्नुभए हामी कोही पनि बाँच्ने थिएनौं। अनि 11 पदमा भन्छन्, किनकि पृथ्वीबाट स्वर्गीय जति अग्लो छ उहाँका भय मान्नेहरूमाथि उहाँको करूणा त्यतिकै महान छ। ओ, आज हामीलाई उहाँको कृपाको कति धेरै आवश्यक छ। अनि 12 पदमा लेखिएको छ, पश्चिमबाट पूर्व जति टाढा छ उहाँले हाम्रा अपराधहरू हामीबाट त्यतिकै टाढा हटाइदिनु भएको छ। मित्र, यसरी नै परमेश्वरले हाम्रा अधर्महरूको टाढा गर्नुभएको छ। अनि 13 पदमा, जसरी बाबुले आफ्ना छोराछोरीहरूलाई ठिटाउँछन् त्यसरी नै उहाँका भय मान्नेहरूलाई परमप्रभुले ठिटाउनुहुन्छ। परमेश्वर हामीसँग भला हुनुहुन्छ र हामी धेरैजना यसको थाहा पाउने जस्तो देख्दैनौ। अनि 14 पदमा भन्छन्, किनभने उहाँ जान्नुहुन्छ हाम्रो सृष्टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्झनुहुन्छ। मित्र, हामी यो तथ्यलाई पनि बिर्सन्छौं कि हामी खाली माटो हौं, धूलो हौं। यो नै मानिसको तस्विर हो। अनि 15-16 भन्छन्, मानिसको आयु त घाँसको आयु जतिकै छ, मैदानको फूल जै त्यो ढकमक्क फुल्दछ अनि बतास त्यस फूलमाथि भएर जान्छ र त्यो विलीन हुन्छ र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन। हामी यो पृथ्वीमा त्यति लामो समयसम्म रहने छैनौं, एक दिन छोडेर जानै पर्नेछ। जीवन क्षणिक छ। यसपछि हामी अगाडि देख्छौं भविष्यको लागि घोषणा। 17 पदमा भनिएको छ, तर परमप्रभुको करूणा आफ्ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ। मित्र, भविष्यमा हेर्न र हामी प्रति परमेश्वर सधैँ भला हुनुहुन्छ भन्ने कुरा थाहा पाउने कुरा अति नै अद्भुत कुरा छ। अनि 22 पदमा हामी देख्छौं, हे उहाँको सारा सृष्टि हो, उहाँका समस्त राज्यमा रहेको हो, परमप्रभुको प्रशंसा गर, ए मेरो प्राण परमप्रभुको प्रशंसा गर। ओ, यो कति महिमित हुनेछ जब उहाँका शासनमा सम्पूर्ण सृष्टिहरूले उहाँलाई धन्य भन्नेछन्। यो भविष्यमा हुन गइरहेको विश्वव्यापी व्यापक आराधना हो, तर उही समयमा उहाँलाई धन्यको भन्न नभुलौं। हामी पनि भनौं, हे मेरो आत्मा परमप्रभुलाई धन्यको भन र उहाँको सारा उपकारलाई नभूल। त्यसपछि 104 अध्यायतिर लागौं। यो चाहिँ सृष्टिको परमेश्वरलाई स्तुति हो, यो प्राकृतिकको भजन हो। यो यसरी शुरू हुन्छ, यो भजनले सृष्टिको परमेश्वरको बारेमा बताउँछ। यो प्राकृतिमा परमेश्वरलाई भजन हो किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ। तपाईँ यो अध्यायलाई घरमा पढ्न सक्नुहुन्छ, यो अद्भुत भजन हो। त्यसपछि हामी भजन संग्रह 105 र 6 पनि अध्ययन गर्नेछौ। यो चाहिँ ऐतिहासिक भजन हो। भजन 105 अब्राहमबाट मोसासम्मको इतिहासमा परमेश्वरको स्तुति हो। मलाई यो कुरामा निश्चयता छ कि यो दाऊदद्वारा लेखिएको थियो, किनभने यो भजनको पहिलो भाग पहिलो इतिहास 16:8-22 पद जस्तै छ, जसले त्यो समयको बताउँछ जब दाऊदले यरूशलेममा पवित्र वासस्थान ल्याए। यो भजन इसरायलको इतिहासको मुखस्थ पाठ हो। भजन संग्रह 105:1-5 पदमा लेखिएको छ, परमप्रभुले धन्यवाद चढ़ाऊ, उहाँको नाउँको पुकार गर, जातिहरूको बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर, उहाँको निम्ति गाउ, उहाँको निम्ति प्रशंसाको स्तुति गाउ, उहाँको सबै आश्चर्य कर्महरूको बयान गर, उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्नेहरूको हृदय आनन्दित हौन, परमप्रभु र उहाँको शक्तिको खोजी गर, उहाँको दर्शन निरन्तर खोज, उहाँले गर्नुभएका अचम्मका कामहरू स्मरण गर, उहाँका आश्चर्य कर्म र उहाँले सुनाउनुभएका फैसलाहरूको स्मरण गर। उनी पछाडि इतिहासमा जान्छन् र अब्राहमको वंशहरूसँग र अब्राहम इसाक र याकुबसँग बनाएको करारसँग आरम्भ गर्छन्। त्यसपछि उहाँले युसुफ हुँदै मिश्रको मुलुकसम्म पछ्याउनुहुन्छ। पद 23 भनिएको छ, तब इसरायल मिश्र देशमा प्रवेश गरे र याकुब हामको देशमा प्रवासीको रूपमा बसे। त्यसपछि जब उहाँको मानिस मिश्रीहरूद्वारा सताइएको थियो, 26-27 पदमा भनिएको छ, उहाँले आफ्ना दास मोसा र आफूले चुन्नुभएका हारूनलाई पठाउनुभयो, तिनीहरूले उनीहरूका बीचमा उहाँका आश्चर्यका चिन्हहरू र हाम्रो देशका आश्चर्यका कामहरू देखाए। अहिले यहाँ चाखलाग्दो टिप्पणी छ, पद 38 तिनीहरू निस्कि गएकोमा मिश्र देश खुशी भयो किनभने इसरायलको भय उनीहरूमाथि परेको थियो। निश्चय नै तिनीहरू निस्केकोले मिश्र देश निकै खुशी थियो। तिनीहरू त्यो महामारी पश्चात महामारी पछि इसरायलीहरूलाई आफ्नो मुलुकबाट पठाउने काममा खुशी थिए। त्यसपछि परमेश्वरले आफ्नो मानिसलाई प्रतिज्ञाको मुलुकमा ल्याउनुभयो। भजनकार इसरायलको इतिहासलाई पाठ गर्छन्। मित्र, यदि तपाई आफ्ना जीवनमा हेर्नु भएर परमेश्वरलाई धन्यवाद दिन केही कुरा देख्नु भएन भने तपाईँको जीवनमा केही मौलिक रूपमा गडबड़ छ। यो अध्यायको अन्तिम पदमा भनिएको छ, परम प्रभुलाई प्रशंसा गर। त्यसपछि भजन संग्रह 106 पनि हामी हेरौं। यो ऐतिहासिक भजन हो अनि लामो भजन हो र यसले भजनको गन्ती खण्डको अन्त गर्दछ। यो यसरी आरम्भ हुन्छ, 106:1, परमप्रभुको प्रशंसा गर, परमप्रभुमा धन्यवाद चढाओ, किनकि उहाँ भला हुनुहुन्छ, उहाँको करूणा सधैँभरि रहन्छ। अनि यो भजनले पापहरूको पश्चातापको बारेमा पनि बताउँछ। 6 भनिएको छ, हाम्रा पुर्खाहरूले जस्तै हामीले पनि पाप गरेका छौं, हामीले अपराध गरेका छौं, हामीले दुष्टै गरेका छौं। जब तपाई आफ्ना जीवनहरूमा तपाईसँग परमेश्वरलाई केही कुराको लागि धन्यवाद दिने कुरा छ, यदि तपाईले येशु ख्रिष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ र उहाँलाई आफ्ना पापहरूको क्षमाको निम्ति विन्ती गर्नुभएको थियो भने तपाई आफ्नो उद्धारको निम्ति धन्यवाद दिन सक्नुहुन्छ। यी भजनहरू अद्भुत छन्, होइन र? यी भजनहरूले इसरायलको असफलता र परमेश्वरको विश्वासयोग्यताको हामीलाई देखाउँछ। हामी यी भजनहरूले भरपूर हुनुपर्छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ, 98 4705 6979। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ, www.twrnepal.com, र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।